नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल मंगिर महिनाको 21 गते शुक्रबार, मार्ग शुक्ल पञ्चमी, तदनुसार डिसेम्बर 6 तारीक सन् 2024, नेपाल सम्बत 1145। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो चीन भ्रमण पूरा गरी हिजो स्वदेश फर्किनु भएको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। प्रधानमन्त्री चीनबाट स्वदेश फिर्ता, भ्रमण नेपालको हितमा केन्द्रित शीर्षकमा गोर्खापत्रले खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण नेपाललाई लाभ पुर्याउनमा केन्द्रित रहेको बताउनु भएको छ। चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर हिजो स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाललाई अत्याधिक लाभ दिलाउने विषयमा चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग गहन छलफल भएको बताउनुभयो। वहाँले सी सहित उच्च नेतृत्वसँगै नेपाल चीन मित्रतालाई प्रगाढ़ बनाउने कुरा सहित एकदमै राम्रो कुराकानी भएको प्रस्ट्याउनुभयो। वहाँले भन्नुभयो, हाम्रो मित्रता अरू कसैका विरूद्धमा होइन, हाम्रै पक्षमा मात्र हो भन्ने कुरा भयो। यस मित्रतालाई अगाडि बढ़ाउने र त्यसले सकेसम्म धेरै लाभ नेपाललाई पुर्याउने भन्ने कुरा पनि भयो। पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणमा ऋणको कुनै कुरा नै नभएको प्रश्न पार्नुभयो। वहाँले थप्नुभयो, अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने कुरा धेरै पटक भनिएको छ। अब धेरै दोहोर्याउन नपरोस् भन्ने मेरो आग्रह छ। त्यो ऋण होइन, ऋण सम्बन्धी कुरा पनि चलेको छैन। यसपालि भएका सम्झौताले ऋणसँग कुनै सरोकार नराख्ने दोहोर्याउनु हुँदै वहाँले अब हुने परियोजनाहरू कार्यान्वयनमा जाँदा छुट्टै सम्झौता हुने जानकारी दिनुभयो। सत्ता सहकार्यका विषयमा यस भ्रमणपछि कार्यकाल लम्बिएको हो भनेर सोधिएको एक प्रश्नमा प्रधानमन्त्री ओलीले त्यस्तो नभएको प्रस्ट्याउनुभयो। वहाँले अगाडि भन्नुभयो, करिब 18 महिना जति रहेछ क्यारे, अब मेरो पालो, त्यसपछि शेरबहादुर देउबाजीलाई मैले हस्तान्तरण गर्छु। वहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ। हाम्रो चुनावसम्मको एग्रीमेन्ट छ, चुनावपछि हामी हरेकले बहुमत ल्याउने कोशिश गरौंला। बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ, हरेकलाई विश्वास छ। त्यही विश्वास अनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला, आएन भने अरू तरिकाबाट सरकार बन्ने, वहाँले बताउनुभयो। प्रधानमन्त्रीलाई भारतको पहिलो भ्रमण नगरी चीन भ्रमण गरेर उत्तरतिर ढल्केको, दक्षिणतिरबाट आइरहेको आरोपका विषयमा वहाँले त्यस्तो नभएको प्रश्न पार्नुभयो। यस विषयमा वहाँले भन्नुभयो, मैले त्यति थाहा पाएको छैन, यस्तो कुरा र दक्षिणका मीडियाले मित्रहरूलाई भड़काउने आक्षेप गर्ने खालको कुरा गरेको होला, लिडरहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन, मीडियाबाट त्यस्तो भएको भए त्यो तरिका राम्रो नभएको उहाँले बताउनुभयो। भारत दक्षिणतिर भ्रमण कहिले हुन्छ भन्ने प्रश्नमा वहाँले अब त्यसको व्यवस्था मिलाउनतिर लाग्ने बताउनुभयो। कतिपय चिनियाँ ठेक्कामा रहेका परियोजनाको कार्यान्वयनमा ढिलाइ भएको बारेमा सोधिएको प्रश्नमा वहाँले पुननिर्माण कार्य कतिपय शुरू भएको र नभएको भए पनि केही दिनमा हुने बताउनुभयो। द्रुत आर्थिक विकासको आधारशिला उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालको आर्थिक विकास, द्विपक्षीय सम्बन्ध विस्तार र विश्वका अन्य देशसँग पनि सहकार्यको ढोका खोलेको छ। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच भएको नौबुदे विकास कार्य सम्बन्धी सहमति चीनका राष्ट्रपति सी चिनफिङले घोषणा गर्नुभएको 9 अर्ब रूपियाँको अनुदान र बीआरआई कार्यान्वयन सम्बन्धी फ्रेमवर्क सम्झौताले आर्थिक विकास र रूपान्तरणको युग आरम्भ भएको विश्लेषकहरूको धारणा छ। भारतका लागि पूर्व राजदूत निलाम्बर आचार्य, चीनका लागि पूर्व राजदूत द्वय महेन्द्र बहादुर पाण्डे र टंक कार्कीले प्रधानमन्त्रीको चीन भ्रमणले नेपालको भू राजनीतिक अवस्था र दुवै निकट छिमेकीको तीव्र आर्थिक विकासबाट लाभ लिन सक्ने आधारशिला तयार गरेको बताउनुभयो। पूर्व राजदूत आचार्यले भन्नुभयो, प्रधानमन्त्रीको चीन भ्रमणले हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको दिशालाई दूरगामी महत्वको बाटो देखाएको छ। नौवटा विकास साझेदारी र बीआरआई फ्रेमवर्कमा हस्ताक्षर आफैमा महत्वपूर्ण छन्। यो समझदारीले सम्बन्ध विस्तारमा सहयोग पुर्याउँछ, अझै वृद्धि गर्न ढोका खोलेको छ। पूर्व राजदूत पाण्डेले प्रधानमन्त्रीको भ्रमण ऐतिहासिक र महत्वपूर्ण भएको बताउनुहुँदै नेपाल र चीन दुवै देशको हित हुने गरी सम्झौता भएको बताउनुभयो। प्रधानमन्त्री चीनबाट स्वदेश फिर्ता, भ्रमण नेपालको हितमा केन्द्रित, गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। यसै प्रसंगलाई बीआरआई परियोजना ऋणमा होइन प्रधानमन्त्रीको भनाईलाई उल्लेख गर्दै अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। बीआरआई ऋणमा प्रधानमन्त्री ओलीको प्रतिरक्षा शीर्षकमा नागरिकको मुख्य समाचार रहेको छ। प्रधानमन्त्री ओलीले विमानस्थलमा भने चीनसँग ऋण लिने सम्झौता भएको छैन, कारोबारको मुख्य समाचारको शीर्षक हो यो। वाइट बडी खरिदमा चारजना दोषी ठहर शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। विशेष अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगत रत्न कंसाकार सहित चारजनालाई दोषी ठहर गरेको छ। तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले सफाई पाउँदा नेपाल सरकारका दुई पूर्व सचिव उक्त प्रकरणमा दोषी ठहर भएका छन्। दुईवटा वाइट बडी खरिदमा एक अर्ब भन्दा बढ़ी अनियमितता भएको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2080 चैत्रमा अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले चारजनालाई अभियोगमा दोषी ठहर र अन्यले सफाई पाएको बताउनुभयो। अध्यक्ष टेक नारायण कुवर र सदस्य द्वय तेज नारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले हिजो राति फैसला सुनाएको हो। करिब एक महिनादेखि मुद्दा निरन्तर सुनवाईमा राखिएको थियो। अदालतले तत्कालीन महाप्रबन्धक कंसाकारलाई थप सहित दुई वर्ष नौ महिना कैद सजाय सुनाएको छ। बिगो एक अर्ब 47 करोड़ 10 लाखको दामाशाही हुने 12 करोड़ 25 लाख 90 हजार 456 रूपियाँ जरिवाना कंसाकारलाई हुने अदालतको फैसला छ। दामाशाही बिगो जफतको आदेश पनि कसुर ठहर भएका सबै प्रतिवादीको हकमा अदालतले फैसला उल्लेख गरेको छ। कंसाकारले ज्येष्ठ नागरिक ऐन अनुसार 50% सजाय छूट पाउने फैसला पनि विशेषले गरेको छ। यस्तै निगम संचालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीलाई थप सहित एक वर्ष नौ महिना कैद सजायको फैसला विशेषले गरेको छ। दामाशाही हुने 12 करोड़ 25 लाख 90 हजार 456 रूपियाँ जरिवाना अधिकारीलाई पनि हुनेछ। सोही बराबरको बिगो जफत समेत हुने फैसला विशेषले गरेको छ। अदालतले पूर्व सचिव एवं निगम संचालक समिति सदस्य शिशिर कुमार ढुंगानालाई एक वर्ष छ महिना कैद सुनाएको छ। ढुंगानाको हकमा पनि कुल बिगोको दामाशाही हुने 12 करोड़ 25 लाख 90 हजार 456 रूपियाँ जरिवानाको फैसला भएको छ। दामाशाही बिगो असूल उपरको फैसला पनि विशेषले गरेको छ। यस्तै नेपाल सरकारका सहसचिव एवं पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धि सागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजायको फैसला अदालतले गरेको छ। दामाशाही हुने 12 करोड़ 25 लाख 90 हजार 456 रूपियाँ जरिवाना लामिछानेलाई पनि हुनेछ। बिगो असूल उपरको फैसला उहाँको हकमा पनि लागू हुनेछ। विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि अदालतले दोषी ठहर गरेको छ। उनीहरूलाई पनि एक वर्ष छ महिना कैद र दामाशाही हुने 12 करोड़ 25 लाख 90 हजार 456 रूपियाँ जरिवानाको फैसला अदालतले गरेको छ। दुई विदेशी सहित 27 प्रतिवादीले अभियोगबाट सफाई पाएका छन्। वाइट बडी खरिदमा चारजना दोषी ठहर, गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। वाइट बडी जहाज खरिदमा एक अर्ब 47 करोड़ भ्रष्टाचार ठहर शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। नयाँ पत्रिकाले दुई वाइट बडी खरीदमा 1,47,00,00,000 भ्रष्टाचार मुद्दा, कर्मचारी दोषी ठहर, मन्त्रीले पाए सफाई शीर्षकमा समाचार प्रकाशित गरेको छ। नेपाल वायुसेवा निगमको वाइट बडी जहाज खरीदमा भएको 1,47,00,00,000,000 भ्रष्टाचार मुद्दामा कर्मचारी दोषी ठहर हुँदा राजनैतिक नेतृत्वले भने सफाई पाएको छ। राजनैतिक तत्कालीन पर्यटन सचिव एवं निगम संचालक समिति अध्यक्ष शंकर प्रसाद अधिकारी, निगमका महाप्रबन्धक एवं संचालक समिति सदस्य सुगत रत्न कंसाकार, निगम संचालक समिति सदस्य द्वय बुद्धिसागर लामिछाने र शिशिर कुमार ढुंगाना दोषी ठहरिदा तत्कालीन पर्यटन मन्त्री जीवन बहादुर शाहीले सफाई पाउनु भएको हो। तत्कालीन मन्त्री शाहीलाई सफाईको यस्तो आधार उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। तत्कालीन पर्यटन मन्त्री जीवन बहादुर शाहीले विमानको भारवहन क्षमतालाई 242 टनबाट 230 टनमा कायम गरेको, तर भुक्तानी भने 242 टनकै गर्ने गरी खरीद सम्झौता सदर गरेर 72,52,08,000 रूपियाँ हानि पुर्याएको दावी सहित अख्तियारले प्रतिवादी बनाएको थियो। त्यस्तै वहाँले बैंक जमानत तथा संरक्षण बिना नै कमिटमेन्ट फी भुक्तानीका लागि डलर सटही सुविधाको सिफारिश गरेको अख्तियारको ठहर थियो, तर विशेष अदालतले शाहीलाई सफाई दिँदै भनेको छ, नेपाल वायुसेवा निगम ऐन 2019 विषयमा नेपाल सरकारलाई जिम्मेवारी दिइएको भए पनि मन्त्रीलाई त्यस्तो कुनै छुट्टै जिम्मेवारी दिइएको पाइँदैन। विशेषतः निगमको कुनै पनि खरीद प्रक्रियामा कुनै प्रकारको जिम्मेवारी तोकिएको देखिँदैन। शाहीले डलर सटहीका लागि मन्त्रीको हैसियतले सिफारिशको टिप्पणी सदर गरेको मात्रलाई बदनियत मान्न नमिल्ने इजलासको निष्कर्ष रहेको छ। यस्तो छ विशेषको ठहर। अर्को उपशीर्षकमा नयाँ पत्रिका लेख्छ, निगमको 23 पुष 2072 बसेको बैठकले दुईवटा वाइट बडी खरीद गर्ने निर्णय गरेको थियो। अर्को वर्ष 10 असोजमा प्रस्ताव आह्वान भएकोमा कुल 10 प्रस्तावबाट एएआर कर्पको मात्र प्रस्ताव स्वीकृत भएको थियो। त्यसपछि उक्त कम्पनीसँग भएको सम्झौता अनुसार निगमले $1,00,000 प्रतिबद्धता रकम समेत बुझाएको थियो। निगमले दुईवटा वाइट बडी भित्राए लगत्तै खरीद प्रक्रिया अपारदर्शी भएको भनेर विरोध भएको थियो। अख्तियारले छानबिन गरेर 1,33,88,000 डलर भन्दा बढ़ीको भ्रष्टाचार भएको भन्दै मुद्दा चलाएको थियो। अख्तियारले मुख्य गरी दुई अभियोग लगाएको थियो, मूल्य वृद्धि बापत आपूर्तिकर्तालाई $67,00,000 भन्दा बढ़ीको भुक्तानी भएको आरोप प्रतिवादीहरू उपर थियो। त्यस्तै घटेको उच्चतम टेक अफ भारको रकम पनि विक्रेता कम्पनीलाई भुक्तानी गरेको भेटिएको थियो। यस क्रममा $67,00,000 भन्दा बढ़ी नेपाल सरकारलाई नोक्सानी भएको आरोप पत्रमा थियो। अख्तियारको यस दावी अनुसार नै नोक्सानी भएको ठहर विशेषले गरेको छ। यस्तो छ विशेषको ठहर। तत्कालीन मन्त्री शाहीलाई सफाईको यस्तो आधार, दुईवटा उपशीर्षक दिँदै दुई वाइट बडी खरीदमा 1,47,00,00,000 भ्रष्टाचार मुद्दा, कर्मचारी दोषी ठहर, मन्त्रीले पाए सफाई शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। ग्रामीण दूरसंचार विकास कोष कार्यान्वयन गर्न निर्देशन, संचार मन्त्रीको निर्देशनलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ग्रामीण दूरसंचार विकास कोष आरटीडीएफ कार्यान्वयन गर्न नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिनुभएको छ। जमल स्थित प्राधिकरणको कार्यालय अनुगमनपछि हिजो मन्त्री गुरूङले बोर्ड निर्देशक एवं कर्मचारीलाई सेवा प्रदायकसँग समन्वय गरेर जति सक्दो छिटो आरटीडीएफ परिचालन गर्न निर्देशन दिनुभएको हो। मन्त्री गुरूङले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली डिजिटल नेपाल बनाउने अभियान साकार पार्न मन्त्रालय अन्तर्गतका संस्थानको सहकार्य आवश्यक रहेको बताउनुभयो। ग्रामीण दूरसंचार विकास कोष कार्यान्वयन गर्न निर्देशन, संचार मन्त्रीको निर्देशनलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। संक्रमणकालीन न्याय कोहलान नेपाली टुटु शीर्षकमा अन्नपूर्णको मुख्य समाचार रहेको छ। संक्रमणकालीन न्याय सम्पादनमा चर्चित नाम हो डेसमन्ड टुटु। दक्षिण अफ्रिकाको रंगभेदि द्वन्दका बेला उनै टुटु थिए। सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष जसले द्वन्द समाधानमा सफल नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। अफ्रिकामा टुटुले खेलेको भूमिका झै नेपालमा पनि संक्रमणकालीन न्यायलाई ढुंगोमा पुर्याउन सक्ने व्यक्तिको खोजी भइरहेको छ। 18 वर्षदेखि कचल्टिएको संक्रमणकालीन न्यायलाई ढुंगोमा पुर्याउनु छ। त्यसै कारण टुटु जस्तै क्षमतावान व्यक्तिको खोजीमा छ। पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्र नेतृत्वको सिफारिश समिति, तर नेपाली टुटु खोज्न समितिलाई हम्मे हम्मे छ। द्वन्दकालमा भएका घटनाको प्रदेशगत उजुरी यहाँ उल्लेख गरिएको छ। कोशी प्रदेशमा 6854 उजुरी परेका छन्। मध्य प्रदेशमा 4264, बागमती प्रदेशमा 5212, गण्डकी प्रदेशमा 4616, लुम्बिनी प्रदेशमा 15474, कर्णाली प्रदेशमा 16209 र सुदूरपश्चिम प्रदेशमा 11089 उजुरी परेका छन्। संक्रमणकालीन न्याय कोहलान नेपाली टुटु शीर्षक दिँदै अन्नपूर्णले मुख्य समाचार बनाएको छ। विपिन जोशी छिट्टै घर फर्कन्छन्, इजरायलको भनाईलाई कान्तिपुरले मुख्य खबर बनाएको छ। प्यालेस्टाइनी लडाकु समूह हमासले 14 महिना अघि इजरायलमाथि आक्रमणका क्रममा बन्धक बनाएका कञ्चनपुरका विपिन जोशी गाजापट्टीमा रहेको सूचना इजरायल सरकारले प्राप्त गरेको छ। यो सूचना सुनाउँदै इजरायलका लागि नेपाली राजदूत सामुलिक ए बासले जोशी चाँडै नेपाल फर्कने आशा व्यक्त गर्नुभएको छ। विपिन जोशी छिट्टै घर फर्कन्छन्, इजरायलको भनाईलाई कान्तिपुरले मुख्य खबर बनाएको छ। प्राधिकरणको नाफा 27% घट्यो शीर्षकमा नयाँ पत्रिकाको अर्थपृष्ठमा खबर छ। चालू आर्थिक वर्ष 2081-82 पहिलो त्रैमासमा नेपाल विद्युत प्राधिकरणले 9,11,32,00,000 रूपियाँ नाफा कमाएको छ। सरकारको 100% शेयर रहेको उक्त संस्थानको यो नाफा कर तिर्नुभन्दा अघिको हो। समीक्षा अवधिमा प्राधिकरणको आमदानी 41,80,68,00,000 र खर्च 32,69,36,00,000 रहेको छ। यद्यपि प्राधिकरणको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 27% कम हो। विद्युत प्राधिकरणको नाफा 27% घट्यो नयाँ पत्रिकाको अर्थपृष्ठको समाचार हो यो। पुरानो भुक्तानी दिँदैमा सकिन्छ गौरवका आयोजनाको बजेट शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी राजमार्ग निर्माण थालेको 1.5 दशक भयो, कहिले पूरा हुने हो अझै अन्यल छ। पर्याप्त बजेट अभाव र निकुञ्जका कारण आयोजना सम्पन्न हुने मिति लम्बी रहेको छ। निर्माण शुरू भएको 15 वर्ष पुग्दा पनि प्रगति 67.56% मात्रै छ। 16 अर्ब रूपियाँ बराबरको पुल र सड़कको ठेक्का गर्ने तयारीमा रहेको आयोजनाले उक्त बजेट नपाउँदा योजना अनुसार काम अघि बढ़न सकेको छैन। पुरानो भुक्तानी दिँदैमा सकिन्छ गौरवका आयोजनाको बजेट कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। कार्यक्रम अखबारमा अब सम्पादकीय जलवायुको बढ़दो असर शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। जलवायु परिवर्तनको असरबारे विश्वभर नै चर्चा परिचर्चा चुलिएको छ। भर्खरै मात्र अजरबैजानको बाकुमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोप 29 सम्पन्न भयो। सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभयो। जलवायु संकटका अनेक मुद्दामा नेपालले आवाज मुखरित गर्यो। जलवायु परिवर्तनका असर विश्वभर छ, तर नेपाल जलवायु संकटका दृष्टिले अझ बढ़ी जोखिमतिर गइरहेको अध्ययन निष्कर्ष समेत आउन थालेको छ। नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर व्यापक हुँदै गएपछि पेशाबाट विस्थापित हुनुपर्ने भएको छ। कृषि प्रधान भनिँदै आएको नेपालमा यस पेशाबाट जीवन धान्नै कठिन हुँदै गएपछि वैदेशिक रोजगारी बाध्यता हुने नै भयो। यसले जलवायु संकट न्यूनीकरणमा लाग्न सम्बद्ध निकाय एवं नीति निर्मातालाई थप दबाव सृजना गरेको छ। जलवायुको बढ़दो असर गोर्खापत्रको सम्पादकीयको शीर्षक हो। यो ओलीको चीन यात्रा शीर्षकमा नागरिकले सम्पादकीय बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली उत्तरको छिमेकी मुलुक गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी हिजो स्वदेश फर्किनु भएको छ। चीन प्रस्थान अघिका अलमललाई चिर्नुहुँदै चीनसँग बेल्ट एण्ड रोड इनिशिएटिभ बीआरआई सहकार्य फ्रेमवर्कमा बुधबार हस्ताक्षर हुनु भ्रमणको सफलताको धोतक हो। चीनले अघि सारेको बीआरआई परियोजनामा संलग्न हुन नेपालले सन् 2017 हस्ताक्षर गरिसकेको हो। बीआरआई अन्तर्गतका आयोजनालाई समयमै सम्पन्न गरेर नै अहिले गरिएको हस्ताक्षरको सम्मान हुन सक्छ। दुई मुलुकबीच भ्रमणका बेला सबै काम गर्ने आश्वासन दिने तर त्यसलाई कार्यान्वयन नगर्ने अहिलेको प्रवृत्तिमा सुधार आवश्यक छ। चीनले गरेको विकासको लहर हाम्रो मुलुकसम्म आइपुग्नु पनि उत्तिकै जरूरत छ। यो भ्रमणले नेपाल र नेपालीलाई प्रेरित गर्न सक्नुपर्छ। ओलीको चीन यात्रा नागरिकको सम्पादकीयको शीर्षक हो। यो मानव अधिकार आयोगको स्वागत योग्य सक्रियता शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ। मानव तस्करीको गिरोहसँग मिली कृति परिचय पत्र समेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्याउनु भएका कोशी प्रदेशका तत्कालीन कानून मन्त्री लीला बल्लभ अधिकारीलाई उन्मुक्ति दिने विषय सत्ताको बल मिच्याई मात्रै रहेन, मानव अधिकारको विषय पनि बनेको छ। सरकारी वकिल कार्यालयले कोशी प्रदेशका तत्कालीन मन्त्री अधिकारीसँगै गएका तीनजना र उनलाई पठाउने योजनामा रहेका 8 सहित 11 युवा विरूद्ध मुद्दा चलाउने र अधिकारीलाई उन्मुक्ति दिने निर्णय लिएपछि घटना विवादित बन्दै आएको छ। यो विषयमा राष्ट्रिय मानवाधिकार आयोगले पनि अनुसन्धान शुरू गरेको छ। मानवाधिकार आयोगको स्वागत योग्य सक्रियता कान्तिपुरले सम्पादकीय प्रकाशित गरेको छ। र शंकास्पद बैंकिङ कारोबार शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। हाम्रो देशले खुल्ला अर्थतन्त्रको नीति अवलम्बन गरेको छ। यसको मतलब प्रतिस्पर्धात्मक अर्थ बजार हो। पैसा कमाउने कुनै सीमा नहुने र कारोबारमा पनि कुनै बन्देज नलाग्ने व्यवस्था हुनु पनि हो। तर पैसा जसरी पनि कमाउन पाइन्न, सबै आमदानी वैध हुनुपर्छ र सबै कारोबार वैध हुनुपर्छ। अवैध कारोबारबाट आर्जित सम्पत्तिलाई राज्यले कालो धन मान्छ, अशुद्ध मान्छ। सम्पत्तिमाथि व्यक्तिको अधिकार त हुन्छ, तर सम्पत्तिको स्रोत खुल्नुपर्छ र त्यो पनि वैध हुनुपर्छ। बैंक वित्तीय संस्था मार्फत भएका कारोबारलाई केन्द्रीय बैंक राष्ट्र बैंकले केलाइरहेको छ। 2076 यता गो एएमएल प्रणाली लागू गरेर राष्ट्र बैंकले सूक्ष्म निगरानी गरिरहेको छ। शंकास्पद बैंकिङ कारोबार अन्नपूर्णको सम्पादकीयको शीर्षक हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।